सम्पूर्ण श्रोतामा नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तुता अम्बिका भण्डारी
र म सावित्र दाहालको रेडियो भिजन 91.6 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम परिवर्तनका लागि ऐक्यबद्धता। यो कार्यक्रम प्रत्येक शुक्रबार बिहान 7:15 देखि 7:45 बजेसम्म सुन्न सक्नुहुनेछ। देशका 7 प्रदेशका 8 रेडियो स्टेशनबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ।
श्रोता, लैङ्गिक समानता, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरको संयुक्त आयोजनामा रेडियो भिजन 91.6 MHz मार्फत प्रसारण भइरहेको परिवर्तनका लागि ऐक्यबद्धता कार्यक्रम सुरुदेखि नै लैङ्गिक हिंसा र सामाजिक न्यायमा केन्द्रित रहँदै आएको छ। हामी यो कार्यक्रममा लिङ्गका आधारमा हुने विभेद, सामाजिक घटना र हिंसा न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्याउने विभिन्न सरोकारवालाहरूसँग विविध विषय लिएर आउने गरेका छौँ।
आदरणीय श्रोता, मिडिया एडभोकेसी ग्रुप मुलुकको राष्ट्रिय सुरक्षा नीतिदेखि महिला राजनीतिमा महिला सहभागिता र सूचनामा महिला तथा सर्वसाधारणको पहुँच लगायतका विषयमा वकालत गर्दै आएको संस्था हो। सोलिडारिटी सेन्टरले अन्तर्राष्ट्रिय श्रमिकहरूको समान ज्याला, काममा मर्यादा, पेसागत सुरक्षा, आर्थिक साक्षरता लगायतका क्षेत्रमा केन्द्रित रहेर आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
श्रोता, यस अघिका कार्यक्रममा हामीले समाजमा रहेको लैङ्गिक हिंसा, सामाजिक मुद्दा र वैदेशिक रोजगारका विषयमा केन्द्रित रहेर विभिन्न विषयवस्तुहरू यहाँहरू समक्ष प्रस्तुत गरिसकेका छौँ। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य नै लैङ्गिक हिंसा र सामाजिक घटना न्यूनीकरणमा सहयोग गरी समाजको विकास र सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्याउने हो। आदरणीय श्रोता, आजको अङ्कमा हामी प्रदेश नम्बर 1 भएका सामाजिक क्षेत्रका साप्ताहिक गतिविधिका साथै चिया श्रमिकहरूले लामो समयदेखि भोग्दै आएको समस्याको विषयमा सरकारवालाहरूसँगको कुराकानी लिएर उपस्थित भएका छौँ। श्रोता, प्रदेश नम्बर 1 का 14 जिल्लामा भएका साप्ताहिक घटनाहरू मध्ये प्रतिनिधिमूलक रूपमा केही महत्वपूर्ण घटनाहरू लिएर आएका छौँ। अब सुनौ।
भारतको पश्चिम बंगाल स्थित कोलकाता निवासी 24 फोटो पत्रकार दुर्लभ रोय चौधरी नक्कली नोट पोखेको अभियोगमा विगत 7 महिनादेखि झापा कारागारमा थुनामा हुनुहुन्छ। उहाँ गत मंगिर 2 कोलकाताबाट भारतको सिलगढ़ी हुँदै काकरभिटा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढ़ी विमानस्थलमा पक्राउ पर्नु भएको थियो। चन्द्रगढ़ी विमानस्थलबाट युद्ध एयर मार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको साथमा $100 अमेरिकी नोट फोटोकपी गरिएको 226 थान बरामद भएपछि उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका वसन्त पाठकले बताउनु भएको छ। गत मंगिर 24 झापा जिल्ला अदालतमा पेश गरिएपछि उहाँलाई खोटा मुद्रा सम्बन्धी अभियोगमा पूर्वपक्षका लागि थुनामा राख्न अदालतले आदेश जारी गरिसकेको प्रवक्ता पाठकको भनाइरहेको छ। अदालतको आदेशपछि उहाँ झापा कारागारमा हुनुहुन्छ। घरमा आमा मात्र रहेका चौधरी मनी इज नथिङ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रायोजनका लागि नेपालको पहाड़ी पर्यटकीय स्थानहरूको यात्राका लागि नेपाल आएको उहाँले झापा जिल्ला अदालतमा दिएको बयानमा उल्लेख रहेको छ। हाल झापा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको चौधरीको मुद्दामा चासो बढेको पाइएको छ। 7 महिनादेखि झापामा प्रहरी हिरासत र कारागारमा रहेको उहाँको अवस्थाको बारेमा भर्खरै मात्र सार्वजनिक भएको हो। यसैबीच भारतीय फोटो पत्रकार चौधरी निर्दोष रहेको भन्दै उहाँको रिहाईका लागि पहल गर्न थालिएको छ। उहाँ नक्कली नोटको कारोबारी नभएको दावी गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका प्रदीपराज पन्तले रिहाईका लागि अनुरोध गर्नुभएको छ। उहाँले चाँडोभन्दा चाँडो मुद्दाको छिनोफानो हुनुपर्ने माग राख्नु भएको छ। नेसनल जियोग्राफी, वर्ल्ड स्ट्रीट फोटो बुक, टाइम्स अफ इण्डिया लगायतका संचार माध्यममा चौधरीले फ्रीलान्सर फोटो पत्रकारको रूपमा काम गरेको र उहाँको आफ्नै स्नपर मंक ट्राभल्स नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष पन्तले जानकारी दिनुभएको छ। चौधरीले नक्कली मुद्रा अपचलनका लागि नभएर भिडियो सुटिङका लागि मात्र अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उहाँको रिहाई हुनुपर्ने माग गरिएको अध्यक्ष पन्तले बताउनु भएको छ। झापा कारागारमा रहेका कैदी बन्दीलाई पूर्ण साक्षर बनाउने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समिति झापाको पहलमा बोर्ड, कापी, किताब र कलम बन्दी पुस्तकालयलाई हस्तान्तरण गरिएको हो। सो सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय इकाई समितिका प्रमुख राजकुमार विश्वकर्मा लगायतले बन्दी पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको छ। कारागारमा परिबन्धमा परेर आउने कैदी बन्दी मध्ये 400 हाराहारीमा निरक्षर रहेको जानकारी आएकाले उनीहरूलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री बन्दी पुस्तकालय मार्फत हस्तान्तरण गरिएको जिसस प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले समयको महत्वलाई बुझाउँदै कैदीबन्दीलाई बाँकी रहेको समय त्यसैखेर नफाल्न आग्रह गर्नुभएको छ। कारागारमा हाल 1300 बढी कैदीबन्दी रहेका छन्, जसमा 400 हाराहारीमा निरक्षर रहेको बन्दी पुस्तकालयका सचिव रमेश पोखरेलले जानकारी दिनुभएको छ। बन्दी पुस्तकालयको आयोजनामै उनीहरूलाई पढ्ने व्यवस्था मिलाइएको उहाँको भनाइ रहेको छ। मोरङको रंगेली नगरपालिका वडा नम्बर 2 जुलबी चोकमा घर भएकी अनिता झाङगड 2078 फागुन 1 गते शनिबार दिनको 1 बजेदेखि बेपत्ता भएकी छिन्। रंगेलीबाट माइतीघर ग्रामस्थान गाउँपालिका वडा नम्बर 2 झोराहाट झङ्डाईमा फागुन 20 गते शुक्रबारका दिन आएकी झाङगड माइतीघरमा एक रात बसेर भोलिपल्ट झोराहाट बजार किनमेलका लागि माइतीघर तर्फका परिवारसँग गएकी झाङगड झोराहाट बजारबाट सम्पर्कविहीन भएकी हुन्। छोरी बेपत्ता भएको खबर जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजिदिन अनुरोध गरे पनि अहिलेसम्म कतैबाट केही खबर नआएको आमा बुबा सुन्दरवती उराउ र देवलु उरामले जानकारी दिनुभएको छ। घरमा कुनै पनि झैझगडा नभएको, राम्रै तरिकाले छलफल भएर माइती घर जान्छु भनेर हिँडेकी श्रीमती सम्पर्कविहीन भएको उनका श्रीमान जमीर लाल झाङगडले जानकारी दिएका छन्। झाङगड दम्पतिका 1-9 वर्षका छोरा रहेका छन्। प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको लागि पोर्टेबल शौचालय निर्माण गरिएको छ। शौचालय नहुँदा 3,794 मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुग्ने दर्शनार्थीलाई समस्या हुने गरेकोमा पोर्टेबल शौचालय स्थापना गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनु भएको छ। आवश्यकता अनुसार ठाउँ परिवर्तन गर्न सकिने शौचालय, शौच गर्ने ठाउँ मात्रै सफा गरे हुन्छ, धर्मशालाहरूको छानाबाट पानी संकलन गरेर शौचालयमा लैजाने व्यवस्था गरिएको छ। मन्दिर परिसर बाहिर 3 शौचालय निर्माण गरिएको छ। माथिल्लो फेदीदेखि मन्दिरसम्मको 2.5 किलोमिटरमा 5 शौचालय जडानको काम भइरहेको छ। फाइबरबाट बनेको पोर्टेबल शौचालय एनएमबी बैंकले उपलब्ध गराएको हो। जडान खर्च पाथीभराका भक्तजन काठमाडौँ मानेश्वर 10 का रञ्जना पाठकले बेहोरेकी छिन्। एउटा शौचालयको लागत 75,000 रुपियाँसम्म पर्ने अनुमान रहेको छ। मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समितिका अध्यक्ष तारानाथ घिम्रेका अनुसार यसअघि पक्की तथा अस्थायी शौचालय निर्माण गरेको भए पनि पानी नहुँदा फोहोर भएर बन्द गरिएको बताउनु भएको छ। प्रदेश एक सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापोङले बुधबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ। जसका लागि सरकारले कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख रहेको छ। यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधारका कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर्ने, किसान परिचय पत्रलाई अनिवार्य गर्दै लाने, स्थानीय तह कृषि सहकारी र निजी क्षेत्रको सहकार्यमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने लगायतका उल्लेख गरिएको छ। प्रदेश सरकारले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित सेवालाई अनलाइन मार्फत गर्ने घोषणा पनि गरेको छ। ठूला आयोजनालाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न वृहत लगानी सम्मेलन प्रदेशमै गर्ने, अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन आयोजना गर्नका लागि औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि एक गाउँ एक उद्यमी कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी सिमेन्ट निर्यातका लागि सम्भाव्यता अध्ययन गरिने र घरेलु मदिरा ब्रान्डिङ गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। झापाको मेचीनगर नगरपालिकाको एउटा विद्यालयका प्रधानाध्यापकले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ। मेचीनगर 7 स्थित अरणीको माध्यमिक विद्यालयका प्रधानाध्यापकले सोही विद्यालयकी महिला शिक्षकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेपछि महिला शिक्षकले विद्यालयका सहकर्मीलाई आफूमाथि भइरहेको हिंसाका बारेमा जानकारी गराउनु भएको थियो। विद्यालयका घटनाका बारेमा जानकारी भएपछि प्रधानाध्यापकले पीड़ित महिला शिक्षकलाई जागिरबाट निकालिदिने, सार्वजनिक रूपमा बेइज्जत गर्ने जस्ता धम्की दिएपछि महिला शिक्षकले डराएर घटनाका बारेमा सार्वजनिक गर्न नसकेको विद्यालय स्रोतले जनाएको छ। प्राध्यापकले मोबाइल मार्फत पटक पटक यौनजन्य मेसेज गरेको, कक्षा कोठामा पढाइरहेका बेला अनावश्यक कुरा लिएर कक्षा कोठामा नै पटक पटक गएर असहज व्यवहार गर्ने गरेको, विद्यालयबाट शिक्षकहरूको भ्रमण जाँदा समेत यौन हिंसाजन्य क्रियाकलाप गरेको, महिला शिक्षकले गलत नियतले मेसेज नगर्न र आफू त्यस खालको महिला नभएको भनेर पटक पटक प्रतिक्रिया गर्दा समेत पनि प्रधानाध्यापकले जागिर खाइदिने धम्की दिने गरेकोले पनि पीड़ित शिक्षकले घटनाका बारेमा सार्वजनिक रूपमा बोल्न डराउनु भएको छ। पीड़ित महिला शिक्षकलाई जेठ 21 गते शनिबारका दिन प्रधानाध्यापकको घरमा बोलाई परिवारले जबरजस्ती घटनाका बारेमा बाहिर बोल्दिन भन्न लगाएर मोबाइलबाट भिडियो समेत बनाएको खुल्न आएको छ। यसैबीच आफ्नो विद्यालयको महिला शिक्षकमाथि यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक हुने र कानूनी सजाय भोग्नुपर्ने डरले उक्त विद्यालयका प्रधानाध्यापकले बुधबार बिहान प्रधानाध्यापक सहित शिक्षक पेसाबाट नै राजीनामा दिनुभएको छ। आफूमाथि परेको पीड़ा केही सहकर्मी र स्वयं प्रधानाध्यापकको परिवारका सदस्यलाई सुनाउँदा समेत आफूलाई नै गलत आरोप लगाएर एक्लो बनाएका कारण पीड़ित शिक्षक अत्यन्तै डराएको बताइएको छ। त्यसै कारण पनि घटनाका बारेमा उहाँले अहिले पनि सार्वजनिक रूपमा बोल्न सक्नु भएको छैन। प्रदेश नम्बर 1 को नामाकरणको विषयमा प्रमुख विपक्षी नेकपा एमाले औपचारिक छलफल शुरू गरेको छ। नेकपा एमाले प्रदेश नम्बर 1 को संसदीय दलको बैठकले प्रदेशको नामाकरण राख्ने विषयमा सहजीकरण गर्न संसदीय समिति गठन गरेको छ। एमाले पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। एमाले गठन गरेको समितिको सदस्यमा एमालेका सांसद जीवन घिमिरे, उषाकला राई, जगदीश प्रसाद कुसिया र अर्जुन राई रहेका छन्। समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुङ्गो लगाउन पहल गर्ने बताइएको छ। अहिले प्रदेश नम्बर 1 को हिउँदे तथा बजेट अधिवेशन जारी रहेको छ। केही समय अघि मुख्यमन्त्री राजेन्द्र राईले ठूलो दलको हैसियतको नामाकरणको विषयमा पहल लिँदा हुने भन्दै सदनबाट आह्वान गर्नुभएको थियो। अहिलेसम्म 6 प्रदेशले आफ्नो नाम राखिसकेका छन्। प्रदेश 1 प्रदेश सभाको कार्यावधि नै पूरा हुन लाग्दा समेत औपचारिक रूपमा नामको विषयमा छलफल हुन सकेको छैन। एमाले जातीय भन्दा पनि भौगोलिक पहिचानको आधारमा नाम राख्नुपर्ने पक्षमा रहेको छ। अहिले प्रदेश नम्बर 1 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध गठबन्धन सरकार रहेको छ। हिमालय प्रमुख विपक्षी र राप्रपा विपक्षमा रहेका छन्। सरकारले नामको विषयमा छलफल गर्न स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा समिति गठन गरेको थियो, तर समितिले छलफल अघि बढाउन सकेको छैन। साथै प्रदेश सभा अन्तर्गतका 4 समितिहरूमा एमालेका तर्फबाट 4 पूर्व मन्त्रीहरूको सहभागिता नरहेकाले उनीहरूलाई समितिको सदस्यमा पठाउने पनि निर्णय भएको प्रमुख सचेतक बुद्धिकुमार राज भण्डारीले बताउनु भएको छ। प्रदेश नम्बर 1 का अन्य जिल्लामा धमाधम जिल्ला समन्वय समितिको निर्वाचन भइरहँदा झापामा भने 15 दिनपछि मात्र निर्वाचन हुने देखिएको छ। जिससमा पठाउने खुल्ला सदस्यका बारेमा जिल्ला सभाबाट संख्या एकिन गरेर पठाउने ढिलो भएको कारण निर्वाचन 15 दिनपछि हुने देखिएको हो। समितिमा 1 प्रमुख, 1 उपप्रमुख, 3 महिला सदस्य, 1 दलित तथा अल्पसंख्यक सदस्य रहने प्रावधान भए पनि खुल्ला सदस्यको संख्या भने जिल्ला सभाको बैठकले तय गर्नुपर्ने हुन्छ। जिल्ला समन्वय अधिकारी लालबाबु श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो संख्या तय गरेर पठाउन प्रचार भइसकेको छ। समन्वय अधिकारी श्रेष्ठले आगामी असार 6 जिल्ला सभाको बैठक बस्ने मिति तय भएको जानकारी दिनुभएको छ। जिससको वर्तमान जनप्रतिनिधिहरूको संख्या भने 9 रहेको छ। सभाले बढीमा 3 खुल्ला सदस्यको लागि निर्णय गर्न सक्ने अधिकार पाएको उहाँको भनाइरहेको छ। जिससमा उम्मेद्वार बन्न पाउने अधिकार भने गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरूले रहन पाउनेछन्। झापामा 11 बालिका बलात्कृत भएकी छन्। प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा अर्जुनधारा नगरपालिका 11 निवासी 28 विपिन राईलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मेचीनगर नगरपालिका 13 स्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। बालिकाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
साप्ताहिक गतिविधिपछि अब लागौं आजको मुख्य विषय वस्तुतिर। चिया मजदुर भन्ने बित्तिकै हरियो चिया बगानमा डोको डालो बोकेर पत्ती टिपिरहेको मलिन अनुहारको मान्छेको चित्र हाम्रो सामु आउने गर्छ। बगानमा महिला र पुरुष दुवैले पत्ती टिप्ने काम गर्नुहुन्छ। चियाको पत्ती टिप्ने मात्र नभएर बगानको गोडमेल गर्नेहरू, प्रसाधन कारखाना लगायतका काम गर्ने सबै खाले मजदुरलाई चिया मजदुरकै रूपमा बुझिन्छ। पूर्वी नेपालको पर्यटकीय आकर्षणको केन्द्र मानिएको चिया क्षेत्र मुलुकको निर्यात व्यापारको महत्वपूर्ण आधार पनि हो। पर्यावरणीय सन्तुलनका दृष्टिले पनि हरियाली चिया बगान र बगानभित्र हुर्किएको जंगल वातावरण मैत्री छ। हरेक बिहान चियाको चुस्की नलगाई अरू कामकाज नै गरिन्न। बासनदार त्यो मिठो चियाको स्वादले जसरी आज
झापाको हल्दीबारीको एउटा झुपडीदेखि राज्यको कार्यकारी प्रमुख बस्ने बालवाटारसम्मका उपभोक्तालाई लोपिआएको छ। चियाको बोटमा पसिना र उर्वर उमेर सिंचित गरिरहेका मजदुरका लागि भने श्रमको मूल्य जहिले अमिलो हुने गरेको छ। चिया क्षेत्रमा काम गर्ने मजदुरहरूले न्यायचित दाम, सम्मान र सुरक्षा कहिल्यै पाउन सकेका छैनन्। हिजो राज थुप्रै राजनीतिक आन्दोलनहरू भए, सरकारको बागडोर सम्हाल्ने शासकहरू थुप्रै फेरिए, तथापि मजदुरले बेहोर्दै आएको शोषण, अपमान र अनिश्चित जिन्दगीको पीड़ा कहिल्यै फेरिएन। मेजीनगर नगरपालिका साथमा रहेको टोक्ला चिया बगानमा काम गर्दै आउनुभएकी अनिसा उराउ भन्नुहुन्छ,
8-9 वर्षदेखिको यो टोक्ला चिया कमानमा हामीले काम गर्दै आइरहेको हो। हाम्रो बुबा आमाहरूले पनि यो बगानमा काम गरेर कैयौं वर्ष बिताइसक्नु भएको छ। हामीले त्यसको निम्ति पनि बाबुआमाको बदली पनि हामीले पाइरहेका छैनौँ। बगानमा काम गरेर हामीलाई समस्या धेरै भइरहेका छ। हामीलाई नियमित काम लाउनुहुन्न। बाहिरका नेताहरूले पनि हामीलाई यहाँनिर तपाईँहरूको समस्याहरूमा हामी समाधान गर्छौँ भनेर आइरहेका हुन्छन्। पछिमा चाहिँ के यहाँ बगानका समस्याहरू के छन् कसो छन् भनेर बुझ्न पनि आउँदैनन्। र यहाँ हामीलाई समस्या धेरै छन्। काम गर्नलाई हामीलाई बाटो हिँड्न समेत समस्याहरू हुन्छ। दुनियाँ बाहिरबाट केटाहरू आइरहेका हुन्छन्। यहाँनिर ड्रग्स खानेहरू, गाँजा खानेहरू, दुनियाँ केटाहरू आएर बसिरहेका हुन्छन्। हामीलाई काम गर्न आउन जान समेत समस्या भइरहेको हुन्छ र हामीलाई नियमित रूपमा काम दिँदैनन्। काम भएका बेलामा हामीलाई लाउँछन्, काम नभएको बेलामा लाउँदैनन्। काम नभएको बेला हामीले बाहिरतिर काम खोजेर गर्नु परिरहेको हुन्छ। त्यति बेला हामीलाई खान समेत समस्या पुग्छ। त्यो कुरा बुझिदिँदैनन्।
पछिल्लो समय चिया बगानमा लागू औषध प्रयोग गर्नेहरूको अखेटा बनेसँगै बगानमा काम गर्ने महिला मजदुरहरू असुरक्षित भइरहेको बताउनुहुन्छ सोही बगानमा काम गर्ने मिना उपरकोटी।
बगानमा अब हात्तीहरू आउँछ, अब ड्रग्स खानेहरू हुन्छन्, अब कलेज पढ्ने केटीहरू पनि आएर नराम्रो नराम्रो जिनिसहरू खाएर बस्छन्। त्यही हो समस्या हाम्रो चाहिँ। अनि अब हाम्रो काम नहुँदाखेरि अब हामी बाहिर काम मिस्त्री काम गर्नुपर्छ। अनि अब काम नहुँदा कोही बेला घरमै बस्नुपर्छ। त्यही हो समस्या हाम्रो कि अब केटा मान्छेहरूको जति हाजिरा छ निजहरूको त्यति नै, हाम्रो बिगाहरूको पनि त्यति नै छ। जेला चाहिँ राम्रै छ, नियमित काम छैन। अब यो बगानमा पत्ती यस्तो सबै किराले खाएर मरिरहेछ। अनि अब पत्ती राम्रो आए त काम ढुक्कै हुन्छ यहाँनेरि, नभए चाहिँ हुँदैन। अब पत्ती नै छैन, यस्तो छ, सबै खडेरी लागिरहेछ। यति बेला पत्ती पुरा हुनुपर्ने, पत्ती छैन। कतिको त अब यही बगानमै गरेकोले पुगिरहेको छ अहिलेसम्म चाहिँ। पहिले भन्दा चाहिँ अहिले हाजिरा बढिरहेछ, 435 रुपियाँ छ हाजिरा चाहिँ, पुग्नेको पुगिरहेको छ। अब बस्तीवालाहरूको त अब खेतीहरू पनि छ, खेतीहरू पनि गर्छन्। नहुनेहरूले चाहिँ अब यही अब बगानमा काम गर्छन्, भएन भने अब मिस्त्री काम पनि गर्छन्। त्यही हो।
2074 सालमा नेपाल सरकारले नयाँ श्रम ऐन लागू गर्यो, जसमा चिया क्षेत्र र गैर चिया क्षेत्र गरी आम मजदुरलाई दुई भागमा बाँडिएको थियो। उनीहरूको न्यूनतम पारिश्रमिक पनि बेग्ला बेग्लै तोकिएको छ। सरकारले 2075 साउन 21 गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी 2075 साउन 1 गतेदेखि मजदुरहरूको न्यूनतम ज्याला लागू हुने घोषणा गर्यो, जसमा चिया मजदुरको न्यूनतम दैनिक आधारभूत ज्याला रु 231 र महँगी भत्ता रु 154 गरी कुल पारिश्रमिक रु 385 तोकिएको थियो। चिया मजदुरहरूले सरकारले तोकेको ज्याला त पटक पटक आन्दोलन गरेरै भए पनि लिए, तर उनीहरूको जीवनस्तर उकास्न त्यहाँभित्रका अनेकौं समस्याले मुस्किल छ। बगानमा खाने पानी र शौचालयको व्यवस्था समेत छैन। कामको स्थायित्व नहुँदा र पारिश्रमिक समेत महँगी अनुसार थोरै हुँदा छोरा मान्छे जति कामको खोजीमा विदेश जान थालेका कारण महिलाहरू मात्र बगानमा काम गर्ने बढी हुने गरेको पीड़ा सुनाउनुहुन्छ टोक्ला चिया बगानका सुपरभाइजर मिलन राई।
स्थायी छन् र अर्को यहाँ बिगा भन्छ, हामी काम परे बेला लाउने, काम नभएको बेला काम हुँदैन बिगाहरूलाई चाहिँ। र सुविधाको कुराहरू भनेको स्थायीलाई भनेको सञ्चय कोष अहिले 10% पाउँछन्। घरविदा श्रम ऐनमा भएअनुसार घरविदा सञ्चय कोष सुविधाहरू पाउँछ र घर धुरा पाएको छ। भन्ने विगलहरूले चाहिँ अब त्यस्तो सुविधा कुनै पाउनुहुन्न, उहाँहरूले सिधा दिनको दैनिक पारिश्रमिक मात्रै पाउनुहुन्छ। अहिले चलेको भनेको पारिश्रमिक चाहिँ बराबर छ, निजी र बिगा दुइटाले स्थायी भएको निजलाई स्थायी भन्छौँ र बिगालाई चाहिँ हामी अस्थायी भन्छौँ, अस्थायीले बिगा भन्छौँ भनौँ न, र पारिश्रमिक बराबरी छ र उहाँहरू अरू सुविधा पाउनुहुन्न। यहाँ भनेको अब दुवै पक्षको समस्या, यहाँ व्यवस्थापन पक्षको समस्या हुन्छ र श्रमिक पक्षको समस्या हुन्छ। व्यवस्थापन पक्षको समस्या पनि यहाँ समयमा यहाँको क्षेत्र अनुसारको काम गर्ने मान्छे पाइँदैन भने अब काम पाउनेहरूलाई पनि यहाँनिर अब बगानको तर्फबाट पनि खानेपानी शौचालयको व्यवस्थाहरू ठाउँ ठाउँ हुनुपर्ने ती कुराहरू छैनन्। जस्तो नानीको आमाहरूको फाँट नानीको आमा हुनेहरूलाई उहाँहरूको लागि एउटा क्रेजको व्यवस्था हुनुपर्ने थियो, अगाडि थियो, अहिले अब अलिक नानीहरू कम्ती हुँदै आए र क्रेजको व्यवस्थामा अहिले छैन। खानेपानी शौचालय यी कुराहरू भनेको स्थानीय सरकारले पनि गर्नुपर्ने तर त्यो पनि गरिराखेको छैन। अब अहिले अगाडि भनेको दुईवटा व्यवस्थापन बिच हुनाले बगानले सम्पूर्ण कुरा बगानको आफ्नो प्रयोजनको लागि यो भएको हुनाले बगानले नै सबै कुरा हेर्नुपर्छ गर्नुपर्छ भन्ने थियो भने स्थानीय सरकारले भन्दै आएको थियो भने अहिले आए चाहिँ कसैले भए चाहिँ अब हामीले यहाँ काम गर्ने श्रमिकहरू सबैले भोट दिएर नेताहरूले जितेर जाने तर फेरि स्थानीय सरकारबाट पाउने सुविधाबाट किन वञ्चित गर्ने भन्ने कुरा हामीले साङ्गठनिक हिसाबबाट पनि हामी राख्दाखेरि श्रमिक तर्फबाट हामी कुरो राख्दै जाँदा अहिले भनेको खानेपानी ठाउँ ठाउँमा आएको छ, ठाउँ ठाउँमा बिजुली बत्तीको पनि यहाँ आइरहेको छ। अब त्यो यो चाहिँ बिस्तारै बिस्तारै अब सुधारोन्मुख क्रममा छ भनौँ यो कुरालाई चाहिँ। र अरू यहाँ भनेको अब वर्कर्सहरूमा काम गर्नेहरूमध्येमा छोरो मान्छेको सङ्ख्या अलिक कम्ती छ। छोरो मान्छेहरू भनेको अब प्रायः प्रायः यहाँनिर सुविधाहरू पारिश्रमिक सुविधाहरू कमी भएको कारणले गर्दा प्रायः प्रायः सबैजना विदेशतिर अथवा अन्य देशतिर जानुहुन्छ भने यहाँ छोरो मान्छे काम गर्ने कम्ती र छोरी मान्छेहरूको सङ्ख्या बढी छ। र छोरी मान्छेहरू भनेको एकदम किन त भन्दाखेरि उहाँहरूले चाहिँ बगानमा राम्रोसँग काम गर्ने एकदम पत्ती टिप्दा पनि उहाँहरूको हातले टिपेको पत्ती गुणस्तरीय हुने कडा पत्तीहरू नटिप्ने त्यो भएको बेला उहाँ इमान्दार पनि हुनुहुन्छ भनेको ठाउँमा भनेको कुराहरू मान्ने काम गर्ने हुनाले छोरी मान्छे सङ्ख्या अलिक बढी मात्र हुन्छ। जुनसुकै बगान क्षेत्रमा छोरी मान्छेकै सङ्ख्या ज्यादा हुन्छ किनभने त्यहाँनिर अब इमान्दार पनि चाहियो अलि राम्रोसँग भनेको अराएको काम पनि गर्नुपर्ने भयो त्यसले गर्दा छोरी मान्छेहरू चाहिँ यहाँनिरमा अलिक बढी छन् बगानमा काम गर्ने चाहिँ।
मेची नगर नगरपालिकाले मजदुरहरूको लगत संकलन वर्गीकरण गर्ने योजनाका साथ हाल काम अगाडि बढाएको छ। स्थानीय मजदुरलाई भयरहित र सुरक्षित वातावरणमा काम गर्ने बारेमा के गरिरहेको छ नगरपालिकाले सुनौ नगर उपप्रमुख मिना उप्रेतीसँगको कुराकानी।
यहाँलाई कार्यक्रममा स्वागत छ,
धन्यवाद छ।
मेची नगर नगर क्षेत्रमा चाहिँ विशेष गरेर कस्ता खालका घरेलु कामदारहरू छन् र तिनीहरूको वर्गीकरण गर्नु भएको छ कि छैन?
मेची नगर नगरपालिकामा घरेलु कामदारहरू थुप्रै किसिमका हुनुहुन्छ। मजदुर भने उहाँहरू उद्योगमा काम गर्ने मजदुरहरू हुनुहुन्छ, अर्को भनेको बगान क्षेत्र यहाँ धेरै भएको कारणले गर्दा बगानमा काम गर्ने मजदुरहरू पनि हुनुहुन्छ। त्यसै गरी ढुवानी मजदुरदेखि लिएर घर निर्माण गर्ने मजदुरहरू विभिन्न फाँटमा काम गर्ने मजदुरहरूको संख्या अत्यधिक छ। त्यति मात्रै नभएर मेची नगर नगरपालिकामा मजदुरहरूलाई सूचीकृत गर्ने कुराहरू र मजदुर हक हितको लागि आवश्यक कानून बनाएर जानको लागि केही पहल भने नगरपालिकाले गरेको छ। र अहिले चाहिँ बाहिरबाट खास गरी भारतबाट आउने मजदुरहरूको संख्या पनि अत्यधिक छ। त्यसलाई न्यूनीकरण गर्न र नेपालका मजदुरहरूलाई आवश्यक काम दिने र रोजगारीको सिर्जना गर्नको लागि ठोस नीतिहरू कसरी अवलम्बन गर्न सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौँ। सोही अनुसार अहिले मजदुर पञ्जीकरणको कामहरूलाई अगाडि बढाइएको छ र मजदुरहरूलाई सूचीकृत गर्ने कामहरू चाहिँ भइरहेको छ। त्यसै गरेर यहाँका मजदुरहरूको लागि मजदुर सुरक्षा कार्यक्रम, मजदुर स्वास्थ्य बिमा, मजदुर हित कार्यक्रम जस्ता कुराहरूलाई अगाडि बढाउनु पर्छ भनेर नगरपालिका लागिरहेको छ। र विशेष गरेर मजदुरहरूको सूचीकृत गर्नको लागि अहिले चाहिँ घर घरमा नै कामहरू सुरु गरिएको छ। तथ्याङ्कीय हिसाबले हिजो हामीले यो अव्यवस्थित सुकुम्बासी आयोग सँगसँगै त्यसको तथ्याङ्क र राष्ट्रिय चाहिँ पञ्जीकरण उसमा चाहिँ जाँदै गर्दाखेरि मजदुरहरूको तर्फ पनि आउँछ भन्ने लागेको छ। त्यसै गरेर नगर प्रोफाइल हामीले बनाएका छौँ र त्यो नगर प्रोफाइल अन्तर्गत पनि मेची नगर नगरपालिकामा कस्ता कस्ता मजदुरहरू हुनुहुन्छ उहाँहरूको डाटा आइसकेपछि थप मजदुरहरूको लागि कुन कुन फाँटमा कसरी जाने भन्ने कुरा ठोस नीति लिएर अगाडि बढ्ने कुराको छलफल भइरहेको छ। र हामी नगर सम्मुखमा छौँ, मजदुरको लागि नगर सभाले केही न केही नीति कार्यक्रम कार्यक्रम बोल्नेछ र नीति कार्यक्रममा मात्रै सीमित नरहेर यसलाई कार्यक्रमिक हिसाबले अगाडि बढाउनको लागि यो वर्षको नगरसभा थप मजदुरहरूको फलदायी नगरसभा हुनेछ भन्ने मैले महसुस गरेको छु।
जस्तो मेची नगरमा चाहिँ झापा जिल्लाकै पेरिफेरीमा हेर्ने भने सबैभन्दा बढी उद्योग धन्दाहरू देखिन्छ। यहीँ प्लाइवुड फ्याक्ट्रीहरू छन्, यहाँ चाहिँ सिमेन्ट फ्याक्ट्रीहरू छन्, जुत्ता कारखानाहरू ठुल्ठुला छन्, तर सबै कामदार चाहिँ भारतीय आइरहेका छन् र स्थानीय कामदारहरूले चाहिँ रोजगारी नपाएर विदेश पलायन हुनु परेको परिस्थिति छ। यो चाहिँ के कारण भइरहेको छ
भनेको त हिजोदेखिको लागेको ट्रेन र हामीलाई चाहिँ अलिकति उद्योगपतिहरूलाई पनि विश्वास नभएको हो कि भन्ने पनि लागेको छ र अबको विश्वासलाई सिर्जना गर्नको लागि अथवा नेपालको मजदुरहरूलाई थप व्यवस्थित गरेर लानको लागि हामीले मजदुरहरूलाई पहिला कुरा सूचित गराएर उहाँहरूलाई पर्फेक्ट बनाउनु पर्दछ भन्ने लाग्दछ। मजदुरहरूलाई कुन कुन फाटमा कुन कुन चाहिँ ट्रेनिङहरूको आवश्यकता छ, कुन कुन कुराहरूको कार्यक्रमिक हिसाबले आवश्यकता छ र उद्योगपतिहरूलाई समेत समन्वय र सहकार्य गर्ने र अन्तर्क्रियाहरू गर्नुपर्ने आवश्यक देखिन्छ ताकि हाम्रा मजदुरहरू अथवा नेपालकै मजदुरहरूले पनि काम गर्न सक्नुहुन्छ र भारतीय मजदुरहरू भन्दा अझै राम्रो काम गर्न सक्नुहुन्छ भन्ने कुराको उहाँहरूलाई गराउन जरुरी छ। तर त्यो गर्नुभन्दा अगाडि मजदुरहरूलाई सब व्यवस्थित गर्नुपर्ने, मजदुरहरूलाई सशक्त बनाउनु पर्ने पनि आवश्यक छ र हामीले अहिले मेची नगरपालिकाले स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउँदैछ। त्यसको भौतिक पूर्वाधार लगभग सम्पन्न हुन लागिसकेको छ र त्यहाँ युवाहरूलाई पनि ट्रेनिङहरू दिने, युवाहरूलाई सशक्त बनाउने र विभिन्न खालका चाहे त्यो उद्योगका मजदुरहरू हुनु, चाहे त्यो घर निर्माणका मजदुरहरू हुनु, चाहे अन्य जुनसुकै फाँटको मजदुरहरूलाई पनि व्यवसायिक हिसाबले तालिम दिने, व्यवसायिक हिसाबले पर्फेक्ट बनाउने कामहरू नगरपालिकाले गर्यो भने स्वाभाविक बाहिरी मजदुरहरू गर्छन् भन्ने लाग्दछ। त्यसको साथसाथै उद्योगपतिहरू र अन्य सरकारवाला व्यक्तिहरूलाई निकायहरूलाई पनि आमन्त्रण गरेर उहाँहरूसँग छलफल अन्तर्क्रिया गरेर यो विषयमा बहस र छलफल गराउन जरुरी छ भन्ने लाग्दछ। त्यति भयो भने मात्रै भारतीय मजदुरहरूको न्यूनीकरण हुनेछ र नेपाली मजदुरहरूले चाहिँ आफ्नो क्षेत्रमा कामको व्यवस्थापन गर्न सक्नुहुनेछ भन्ने लाग्दछ।
जस्तो मेची नगर क्षेत्रमा अब यहाँले पनि भन्नुभयो धेरै चाहिँ चिया श्रमिकहरू हुनुहुन्छ, बगानहरू यहाँ धेरै छन् तर त्यहाँ चाहिँ अहिले पनि अस्त व्यस्त देखिन्छ, शौचालयहरू खाने पानीहरू देखिँदैन र आम मजदुरहरूको गुनासो चाहिँ हामीलाई हाम्रा राजनीतिक दलका नेताहरूले भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गर्नुभयो। जितेर गइसकेपछि चाहिँ उहाँहरूले हाम्रो समस्याको बारेमा चाहिँ कहिले पनि वास्ता गर्नु भएन, हामीलाई व्यवस्था गर्नुभयो भन्ने गुनासो छ नि, के छ यहाँको भनाइ?
स्वाभाविक छ, सबै कुराहरू एकैचोटि एउटै समयमा हुँदैन, तरै पनि चिया मजदुर साथीहरूको जुन खालको अहिले घरहरू छ जीर्ण अवस्थामा, शौचालय हामीले चाहिँ झापा जिल्लालाई खुला दिशामुक्त जिल्ला मात्रै नभएर देशलाई नै एउटा खुला मुक्त देशको लागि घोषणा गरिसकेका छौँ र त्यो सँगसँगै कार्यक्रमिक हिसाबले हामीले कतिपय उद्योगपतिहरूलाई पनि अनुरोध गर्यौँ र सुनवाई नभएका ठाउँहरूमा मेची नगर नगरपालिकाले वडागत स्तरमै चाहिँ अलिक बढी वडाका जनप्रतिनिधिहरूको साथीहरूको सक्रियतामा धेरै मजदुरहरूको शौचालयको निर्माण गरिसकेका छौँ र शौचालय मात्रै नभएर उहाँहरूको खाने पानीदेखि लिएर बस्ने आवासका कुराहरू पनि अत्यन्त जीर्ण छ, यसलाई पनि थप व्यवस्थित गरेर जानुपर्नेछ र अब मजदुरहरू चाहिँ चिया बगानको मात्रै हो र चिया बगानले मात्रै हेरिनु पर्दछ ताकि चिया बगानको मात्रै दायित्व हो भन्दै गर्दाखेरि चाहिँ उहाँहरूले बगानका साहुहरूले के गर्नुभयो कति गर्नुभयो त्यो आफ्नो ठाउँमा छ, उहाँहरूले नगरेका कुराहरूलाई हामीले पनि स्थानीय तहको तर्फबाट कानुनै बनाएर पनि केही गर्न सक्छौँ र कति गर्नुपर्ने हो त्यो क्राइटेरिया अनुसार गर्नुभएको छ त्यसलाई सव्यवस्थित गर्न सकिन्छ र अब मेची नगर नगरपालिकाका बासिन्दाहरू हुन्, उहाँहरूको पनि मेची नगरपालिकासँग त्यतिकै दायित्व छ, त्यतिकै नगरपालिकाको जिम्मेवारी छ भन्ने हिसाबले अब त्यहाँ मजदुर मात्रै नभएर सबै मजदुरहरूलाई व्यवस्थापन गर्ने काम नगरपालिकाको तर्फबाट पनि गर्नुपर्छ ताकि उद्योगपतिहरूसँगको पनि सहकार्य छलफल हुन जरुरी छ र उहाँहरूले के गर्नुपर्छ भन्ने कुरा एउटा कार्यविधि बनाएर पनि अगाडि बढ्छ ताकि मजदुर साथीहरू अहिले चाहिँ बगानले गर्छ भन्दै गर्दा बगानले पनि नगर्ने र उहाँहरूलाई थप व्यवस्थापन गर्नको लागि नगरपालिकाले पनि बगानको मजदुर हो कि भन्ने खालको दृष्टिकोण पुर्याएको हो कि अथवा त्यो भान गरेको हो कि भन्ने खालको मजदुर साथीहरूको बुझाइ छ, यसलाई चाहिँ आम नगरवासीको रूपमा बुझेर दुई
दुइटै पक्षलाई समन्वय गरेर अगाडि बढ्न जरुरी छ भन्ने लाग्छ।
जस्तो यहाँले भन्नुभयो नगरले समन्वय गर्छ, हामी समन्वय गर्छौँ र उहाँहरूका समस्या हामी समाधान गर्छौँ, पहल गर्छौँ भनिरहनु भएको छ। त्यहाँ अर्को पनि समस्या देखिन्छ, अहिले चाहिँ मेची नगरका चाहिँ हरेक क्षेत्रमा चाहिँ लागु औषध प्रयोगकर्ताहरू बढिरहेको कारणले गर्दा चाहिँ हरेक क्षेत्रमा काम गर्ने जो मजदुर महिलाहरू हुनुहुन्छ उहाँहरू चाहिँ हामी एकदम असुरक्षित छौँ, हामीले असुरक्षा महसुस गरिरहेका छौँ भनिराख्नु भएको छ। यसको लागि चाहिँ त्यो लागु औषध न्यूनीकरण गर्नका लागि चाहिँ यहाँहरूले कस्तो पहल गर्नुभएको छ?
लागु औषध न्यूनीकरण अहिले मेची नगरपालिका जुन बोर्डरको नगरपालिका छ यो अत्यन्त हामीलाई चुनौतीको रूपमा अघि चाहिँ बढिरहेको मैले आफूले व्यक्तिगत रूपमा महसुस गरेको छु। ताकि हामीले लकडाउनको बेला यसलाई मसिनो ढङ्गले हेर्ने एउटा चुनौती र अवसर दुइटै पायौँ, ताकि यहाँ चाहिँ अब लगको बेला त्यसको शून्य समयमा पनि लागु औषधकर्ताहरू चाहिँ बिगबिगी भएको र देशैभरिका लागु औषधकर्ताहरूको एउटा चाहिँ यो थलो जस्तो देखिएको थियो, जसले गर्दाखेरि खुल्ला बोर्डरको कारणले गर्दा लागु औषध असर प्रसार गर्न सहज भएको कारणले त्यो देखिन्छ। र अहिले हामीले सुरक्षा निकायलाई पनि अलिक बढी चाहिँ छलफल अगाडि बढाएका छौँ र यसलाई नियन्त्रण गर्नको लागि के कति उपायहरू अप्नाउनु पर्छ भन्ने कुराहरू पनि अगाडि बढाएका छौँ र लागु औषधकर्ताहरूको लागि कार्यक्रमिक हिसाबले पनि केही विगतमा पनि अगाडि बढेका छन् र अहिले पनि हामीले ती कामहरू गर्नको लागि थप योजनाहरूलाई अगाडि बढाएका छौँ र यो लागु औषध अब यो अति बढी भयावह स्थितिमा जाँदैछ कि भन्ने लागेको छ। साथसाथै खुल्ला बोर्डर भएको कारणले गर्दाखेरि मानसिक सन्तुलन गुमाएका व्यक्तिहरू पनि अत्यधिक हुने अनि लागु औषधकर्ताहरू पनि अत्यधिक हुने कारणले गर्दाखेरि स्वाभाविक महिलाहरू अझै बढी जोखिममा हुनुहुन्छ भन्ने लाग्दछ। उहाँहरूलाई पनि सशक्तिकरणको आवश्यकता छ र उहाँहरूलाई पनि आत्मरक्षाका तालिमहरू आत्मरक्षाका कुराहरू सुनाउनको लागि जरुरी छ भन्ने लाग्दछ। सबैभन्दा ठुलो कुरा चाहिँ एउटा आत्मबल बनाउनको लागि हामी यस्ता व्यक्तिहरूबाट सुरक्षित हुनको लागि यो कुराहरू अप्नाउनु पर्छ भन्ने कुराको जानकारी गराउनलाई महिलाहरूलाई अलिक बढी चाहिँ मजदुर महिलाहरूलाई चाहिँ जरुरी छ भन्ने लागेको छ। र हामीले हिजो मात्र जुनै नगरपालिकामा लागु औषधकर्ताहरूलाई के गर्ने भनेर एउटा प्रदेश स्तरीय सानो आकारमा छलफल पनि भएको थियो र अहिले विभिन्न नयाँ प्रविधिहरू पनि आएको रहेछ कि कतिसम्म उसले प्रयोग गरेको छ, कस्तो कन्डिसनमा छ भन्ने कुराहरू आफै व्यक्तिगत रूपमा एक्सपर्टमै थाहा पाउने कुराहरू पनि त्यो प्रविधि पनि आएको रहेछ, त्यो बारेमा पनि हामीले छलफल गरेका छौँ र यसको न्यूनीकरण गर्नको लागि थप सुरक्षा निकाय सुरक्षासँग सम्बन्धित र सरकारवाला सङ्घ संस्थाहरू पनि हुनुहुन्छ यहाँ धेरै, उहाँहरूसँग चाहिँ सहकार्य गरेर अगाडि बढियो भने र नगरपालिकाले यसलाई कार्यक्रमिक हिसाबले नै अबको नीति कार्यक्रम मात्रै नभएर कार्यक्रम अगाडि बढाउनु पर्छ भन्ने महसुस गरेका छौँ र यसलाई हामीले चिया मजदुर महिलाहरू हुनुहोस् चाहे अन्य महिलाहरू जो कोही पनि सुरक्षाको हिसाबले सुरक्षित हुनुहुन्न र यो विषयमा गम्भीर भएर लाग्नु पर्दछ भन्ने कुराको चाहिँ महसुस गर्दाखेरि कार्यक्रमिक हिसाबले अगाडि बढाउने कुराको नै छलफल हुँदैछ।
हस् म्याम, धन्यवाद यहाँलाई।
धन्यवाद।
यो कार्यक्रमको परिकल्पना र प्रस्तुतिको तहसम्म आइपुग्न हामीलाई सहयोग गर्ने लैङ्गिक समानता मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एडभोकेसी ग्रुप र सहयोगी संस्था सोलिडारिटी सेन्टरलाई विशेष धन्यवाद छ। साथै प्राविधिक साथी देवेन्द्र अधिकारी, म अम्बिका भण्डारी
र म सावित्रा दाहाल कार्यक्रमबाट विदा हुँदै यो कार्यक्रम कस्तो लाग्यो सुनेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै विदा हुन्छौ। हवस् त, नमस्कार।